قسمت ہم کے ایک آیا تیسے جو بنا سکے ہے قسمت آپ اس کتاب سے کتاب لا سکے ہے قسمت ہم کے ایک آیا تیسے جو بنا سکے ہے قسمت ہم کے ایک آیا تیسے جو بنا سکے فصاحت عرب بھی اس کے آگے لا جواب ہے فصاحت عرب بھی اس کے آگے لا جواب ہے قرآن وہ کتاب ہے جو درس انقلاب ہے قرآن وہ کتاب ہے جو درس انقلاب ہے قرآن وہ کتاب ہے جو درس انقلاب ہے کہیں پہ سورہ قلم کی نکہتے ہیں جلوہ گئے کہیں پہ طور و نور ہے کہیں پہ شمس اور قمر کہیں پہ سورہ قلم کی نکہتے ہیں جلوہ گئے کہیں پہ طور و نور ہے کہیں پہ شمس اور قمر کہیں پہ طور و نور ہے کہیں پہ شمس اور قمر یہ رشک آفتاب ہے یہ رشک مہتاب ہے یہ رشک آفتاب ہے یہ رشک مہتاب ہے قرآن وہ کتاب ہے جو درس انقلاب ہے قرآن وہ کتاب ہے جو درس انقلاب ہے قرآن وہ کتاب ہے جو درس انقلاب ہے یہ وہ کتاب ہے کہ جیسے بات بان نوح ہو کوئی مریض قلب ہو کوئی مریض روح ہو یہ وہ کتاب ہے کہ جیسے بات بان نوح ہو کوئی مریض قلب ہو کوئی مریض روح ہو کوئی مریض قلب ہو کوئی مریض روح ہو علاج شافی ہر مرض کا اس میں دستیاب ہے علاج شافی ہر مرض کا اس میں دستیاب ہے قرآن وہ کتاب ہے جو درس انقلاب ہے قرآن وہ کتاب ہے جو درس انقلاب ہے قرآن وہ کتاب ہے جو درس انقلاب ہے نہیں ہے یہ کتاب اصل قسم اٹھانے کے لیے نہیں ہے یہ کتاب طاق میں سجانے کے لیے نہیں ہے یہ کتاب اصل قسم اٹھانے کے لیے نہیں ہے یہ کتاب طاق میں سجانے کے لیے نہیں ہے یہ کتاب طاق میں سجانے کے لیے نہ قدر یہ کلام پاک کی کسی احباب ہے نہ قدر یہ کلام پاک کی کسی احباب ہے قرآن وہ کتاب ہے جو درس انقلاب ہے قرآن وہ کتاب ہے جو درس انقلاب ہے قرآن وہ کتاب ہے جو درس انقلاب ہے جو فکر کا چراغ ہے جو علم کا نصاب ہے جو فکر کا چراغ ہے جو علم کا نصاب ہے جو تیرگی جہل میں مثال آفتاب ہے قرآن کا نظام ہی جہاں میں کامیاب ہے قرآن کا نظام ہی جہاں میں کامیاب ہے قرآن وہ کتاب ہے جو درس انقلاب ہے قرآن وہ کتاب ہے جو در سے انقلاب ہے، قرآن وہ کتاب ہے جو در سے انقلاب ہے، قرآن وہ کتاب ہے جو در سے انقلاب ہے، قرآن وہ کتاب ہے جو در سے انقلاب ہے، قرآن وہ کتاب ہے جو در سے انقلاب ہے۔
اگر اللہ کرے کہ آج ہم اس چیز کو سمجھ جائیں تو ہماری ساری کوششیں جو ہیں وہ اس کتاب کے لیے ہو جائیں۔ آئیے دیکھتے ہیں انشاء اللہ تعالیٰ کہ آج اسی کتاب میں سے اللہ تعالیٰ نے ہمارے نصیب میں کیا رکھا ہے، اور اللہ تعالیٰ سے یہ بھی دعا کریں گے کہ وہ ہمارے لیے اس سارے کو سننا سمجھنا آسان کر دے۔ نحمدہ و نصلی علی رسولہ الکریم، اما بعد، فاعوذ باللہ من الشیطان الرجیم، رب اشرح لی صدری ویسر لی امری واحلل عقدۃ من لسانی یفقہوا قولی، ربی یسر ولا تعسر وتمم بالخیر۔ قال اللہ تبارک تعالی فی القرآن المجید بعد اعوذ باللہ من الشیطان الرجیم، بسم اللہ الرحمن الرحیم، اقرأ باسم ربک الذی خلق، خلق الانسان من علق، اقرأ وربک الاکرم، الذی علم بالقلم، علم الانسان ما لم یعلم، کلا ان الانسان لیطغى أرآه استغنى إن إلى ربك الرجعى أرأيت الذي ينهى عبدا إذا صلى۔ سورة علق کی آیات جب شروع کرتے ہیں تو دل نہیں چاہتا کہ بیچ میں رکیں۔ آئیے آج دیکھتے ہیں کہ پہلی وحی کیا تھی اور رمضان کے ساتھ اس کا کیا تعلق ہے۔ الحمدللہ رمضان کی آمد آمد ہے، اور آپ بھی انہی لوگوں میں سے ہیں کہ جو بڑی بے چینی سے رمضان کا انتظار کر رہی ہیں، اور رمضان کی بہاریں تو حقیقت ہے کہ ایک مسلمان سے کوئی پوچھ سکتا ہے۔ سارا سال بھی نیکیاں کرتے رہے، لیکن جو رمضان کی نیکیوں کی خوشی ہے وہ کیا ہے؟ اور یہ بھی آپ میں سے بہت سارے ساتھی جانتے ہیں کہ ہمارے دین کا آغاز رمضان سے ہوا تھا۔ نبی صلی اللہ علیہ وسلم غار حرا میں عبادت کیا کرتے تھے، اور وہی آپ کا معمول تھا جو کئی سال سے تھا۔ حضرت عائشہ رضی اللہ تعالیٰ عنہ کی ایک روایت سے پتہ چلتا ہے کہ نبی صلی اللہ علیہ وسلم جب اپنی عمر مبارک کے 39 یعنی 39ویں سال کو پہنچے تو آپ تنہائی پسند ہو گئے، اور آپ کا دل غار حرا میں لگنے لگا۔ حضرت خدیجہ رضی اللہ تعالیٰ عنہ جو ہیں وہ آپ کو ستو دلاک دیا کرتی تھیں، اور آپ وہ لے کر جاتے اور وہاں کئی کئی دن تک عبادت میں مصروف رہتے۔ پہلے میں اور آپ اپنے اوپر لے کر سوچئے کہ عین جوانی کے دور میں جو بالکل کمانے کھانے کے دن ہوتے ہیں ہماری نظر میں، اگر ہم میں سے کسی کے شوہر کا یہ معمول بن جائے کہ اس کا دل مسجد سے نکلنے کو کرے ہی نہ، اور بس اس کا ایک ہی شوق ہے کہ ایک نماز سے بعد دوسری نماز کا شوق، تو ہم اس کو کیسے لیں؟ لیکن حضرت خدیجہ رضی اللہ تعالیٰ عنہ وہ چنی ہوئی خاتون تھی کہ جن کو اللہ تعالیٰ نے کل ایک نبی کی بیوی بنانا تھا، تو لہٰذا وہ اس پر اپنے ہسبینڈ کے ساتھ کوآپریٹ کرتی تھی۔ تو پہلی بات تو ہمیں اس میں یہ پتہ چل گئی کہ اللہ تعالیٰ ہمارے شوہروں کو نیکی کی توفیق دے۔ اگر ہمارے مرد نیکی میں ہم سے زیادہ آگے ہیں تو پھر ہمیں ان کی نیکیوں کی حفاظت کرنی چاہیے، اور یہی پیغام پھر برادرز کے لیے بھی ہے۔ اگر بیویوں کو مرد اپنے سے زیادہ نیکی کی طرف بڑھتا دیکھیں تو ان کو یہ سوچ کے خوش ہو جانا چاہیے کہ چلے ہم کر نہیں رہے، لیکن ہمارے ذریعے سے اگر یہ کوئی نیکی کرے گی تو یہ بھی ہمارے لیے ایک صدقہ جاریہ ہوگا۔ بہرحال ایسی ہی راتوں میں سے ایک رات تھی کہ نبی صلی اللہ علیہ وسلم غار حرا میں تھے۔ آپ میں سے جو ساتھی جا چکے ہیں اور انہوں نے غار حرا کو دیکھا ہے، اوپر نہ بھی جائیں تو آپ نیچے کھڑے ہو کر دیکھیں تو یوں دیکھنا پڑتا ہے، یعنی اتنا اونچا پہاڑ ہے، مکہ سے تقریباً 4-5 میل باہر ہے۔ اس دفعہ بھی ہم سے فیبرری اور مارچ میں دو دفعہ جانے کا اتفاق ہوا۔ پہلی دفعہ ایک الگ گروپ تھا، دوسری دفعہ دوسرے کے ساتھ تھے، تو ہم یہی راستے میں بات کر رہے تھے کہ ہم مکہ سے نکلے ہوئے ہیں، بس میں بیٹھے ہوئے ہیں، اور کتنے راستوں سے گھوم کر ادھر تقریباً 10-12 منٹ لگ ہی جاتے ہیں، اس سے بھی زیادہ لگتے ہیں اگر رش ہو، تو ہم پھر یہاں پہنچے ہیں۔ کیا اللہ کے نبی صلی اللہ علیہ وسلم، مکہ زارہ حرم تو وہیں تھا نا، خانہ کعبہ تب بھی ادھر تھا جہاں آج ہے، تو آپ وہاں سے پیدل جاتے تھے۔ پھر ہم سب نیچے کھڑے ہو کے وہ بس والے نے روکا کہ دیکھ لیجئے یہ ہے پہاڑ، اگر آپ نے اوپر جانا ہے تو پھر آپ باقی چیزیں نہیں آج دیکھ سکتے، اتنا اوپر جا کر آنے میں 3-4 گھنٹے لگتے ہیں اور کوئی جرت ہی نہیں کرتا، اور یخ یعنی سخت سنگلاخ گرمی۔ نبی صلی اللہ علیہ وسلم کیسے اوپر چڑھتے تھے، ہم یہی سوچ رہے تھے۔ اور یہ بھی بات سوچنے کی کہ اللہ تعالیٰ نے اتنی دور اوپر جا کر اللہ کے نبی کو دین کا پیغام کیوں دیا؟ کیونکہ انسان کو سنجیدہ علم کے لیے سنجیدگی کی ضرورت ہوتی ہے۔ آپ اگر قرآن پاک میں حضرت موسیٰ علیہ السلام پر تورات کے نزول کا قصہ پڑھیں تو اللہ تعالیٰ نے اس کے لیے 40 راتوں کے لیے موسیٰ کو بلا لیا، وَإِذْ وَعَدْنَا مُوسَىٰ 40 لَيْلَةً ثُمَّ اتَّخَذْتُمُ الْعِجْلَ مِن بَعْدِهِ، یعنی موسیٰ علیہ السلام 30 راتوں کے لیے گئے کہ آئیں عبادت کریں، پھر اس کے بعد 30 کے بعد اللہ نے اور بھی روکا، یا وہ خود ہی نہ آنے کو چاہے تو 10 دن اور بڑھا کے متمم نہ ہا، ہم نے ان کو پورا کر دیا 40 راتوں کے ساتھ، تو وہاں ان کو ادھر رکھنا ادھر نبی صلی اللہ علیہ وسلم کے لیے آخر کیوں؟ اس سے پتہ کیا چلتا ہے کہ وحی کے علم کو جذب کرنے کے لیے خاموشی کی ضرورت ہوتی ہے، انسان کو سنجیدہ ہونا پڑتا ہے۔ جب ہم بہت ہنستے بولتے اور کھاتے پیتے ہی قرآن کو سیکھتے ہیں یا پڑھتے ہیں، یا مثال ہے کہ سب قرآن پڑھ رہے ہیں ایک ایک سپارہ اور بیچ میں کوئی بات بھی ہو رہی ہے اور بیچ میں کوئی سیل فونز بھی چل رہے ہیں اور بچے بھی کھیل رہے ہیں، تو یاد رکھیں کہ دل سخت ہو جاتے ہیں۔ قرآن کو جذب کرنے کے لیے انسان کو اپنے دل کو باقی چیزوں سے خالی کرنا پڑتا ہے۔ یہ ایسی ہے کہ جیسے آپ گلاس میں کوئی چیز ڈالنا چاہتے ہیں تو گلاس میں اگر پہلے سے چاہے دودھ ہی کیوں نہ ہو، دودھ بہت اچھی چیز ہے، خالص سے پاکیزہ ہے، اب آپ اس میں اورنج جوس ڈالنا چاہتے ہیں تو آپ کیا کریں گے؟ اس دودھ کو خالی کریں گے، گلاس دھوئیں گے، پھر جوس ڈالیں گے نا۔ دودھ بھی اپنی جگہ اچھا ہے، جوس بھی اپنی جگہ اچھا ہے، لیکن جب یہ دو چیزیں آپس میں ملتی ہیں تو یہ چلتی نہیں ہے۔ اسی طرح میں اور آپ سارا دن جو کام کرتے ہیں نا، الحمدللہ آپ ماشاءاللہ مصروف خواتین ہیں، بچوں کو دیکھتی ہیں، گھر کھانا پکاتی ہیں، گھر صاف کرتی ہیں، یہ کوئی برے کام نہیں ہوتے۔ یا اللہ نہ کرے ہمارا دین وہ دین نہیں ہے کہ آپ کو یہ کہہ دے کہ بس جی آپ کچھ نہ کریں سب چھوڑ دیں، یا آپ کہ اچھا جی ہم تو صبح سے دنیا داری میں پڑے ہوئے تھے، پھر کیا کیا کھانا پکایا، گھر صاف کیا اور یہ کیا وہ کیا، تو یہ دنیا داری تو نہیں ہے، یہ تو سراسر دینداری ہے۔ ہمارے دین کا حسن ہی یہ ہے کہ اس میں دین اور دنیا ساتھ چلتے ہیں، یعنی دنیا جو جائز حد تک ہے جس کو اللہ نے ہمارے لیے بعض جگہ تو فرض کے درجے پہ رکھا ہے، یہ دین کا حصہ ہے۔ آج بھی جو ساتھی قرآن پاک کو ان ڈیپتھ پڑھتے ہیں وہ جانتے ہیں کہ پورے قرآن میں سے اگر آپ نماز کے موضوع کی آیات جمع کریں تو ایک سمال بکلٹ، چھوٹی سی، زکوٰۃ پہ اس سے بھی چھوٹا، روزہ کا ٹاپک پوری قرآن میں صرف ایک جگہ آیا ہے، حج کا ذکر ڈیٹیل سے سورہ بقرہ میں اور اس کے بعد سورہ حج میں اس کے کچھ سمپل باتیں آئی ہیں۔ پورا قرآن از آل اباؤٹ مینرس، ایٹیکیٹس، معاملات، ڈیلنگ ود ادر۔ آپ توحید کی بات کر لیجئے، قرآن کا ایک بہت بڑا حصہ جو ہے وہ توحید پہ، اس میں کوئی شک نہیں ہے، مکی دور کا فیورٹ ٹاپک توحید تھا، لیکن اس کے باوجود جو بھی غیر جانبداری سے قرآن پڑھے گا وہ جانے گا کہ قرآن جو ہے یہ انسانوں کو انسانوں میں جینا سکھاتا ہے۔ تو یہ قرآن کیا ہے؟ یہ ہمارا مینول آف گائیڈ ہے، جیسے آپ کہتے ہیں ریڈ می بیفور یوز۔ آپ گھر میں کوئی مکسر لے کر آتے ہیں، کوئی گرائنڈنگ مشین لے کر آتے ہیں، تو اس میں سے ایک بک لیٹ نکلتا ہے اور اس میں کیا لکھا ہوتا ہے؟ انسٹرکشنز، مجھے پڑھ لو یوز کرنے سے پہلے۔ اگر آپ ایک دفعہ پڑھ لیتے ہیں تو کسی بھی اچانک حادثے سے آپ بچ جاتے ہیں، جو کہ آپ لوگوں سے ہو سکتا ہے کہ آپ اس کو پانی نہیں لگائیں گے، آپ اس کا وولٹیج سیٹ کریں گے اور اسی طرح کی چیزیں۔ تو اللہ سبحانہ تعالیٰ نے قرآن کے ذریعے انسانیت کو رہتی دنیا تک، یعنی یہ ہمارا ایمان ہے کہ نبی صلی اللہ علیہ وسلم پر غار حرا میں جو وحی اتری تھی، اس وحی کے بعد آپ کے اوپر اترنے والی آخری آیت تک، جب بھی وہ اتری، وقت تک یوم انتر جاؤن اللہ، ڈر جاؤ اس دن سے جس دن تم اللہ کی طرف پھیرے جاؤ گے۔ آیت روا جو سود کی آیت ہے اس سے بالکل اگلی آیت ہے، جس کے بارے میں علماء کرام کا اتفاق ہے یہ نزول کے اعتبار سے قرآن پاک کی آخری آیت ہے۔ اب اس آیت کو دیکھیں تو پورے کا پورا جو قرآن بیچ میں نازل ہوا ہے وہ ہمیں کیا بتاتا ہے کہ تمہیں اس دنیا میں کیسے جینا ہے، اور یہ پیغام رمضان میں کیوں دیا گیا، اور بہت ساری چیزوں کو جمع کریں تو یہ بھی پتہ چلتا ہے کہ وہ لیلۃ القدر کی رات تھی۔ قرآن کے مندر خود آتا ہے، سورہ قدر میں اللہ تعالیٰ فرماتے ہیں اِنَّا أَنزَلْنَاهُ فِي لَيْلَةِ الْقَدْرِ وَمَا أَدْرَاكَ مَا لَيْلَةُ الْقَدْرِ لَيْلَةُ الْقَدْرِ خَيْرٌ مِنْ أَلْفِ شَهْرٍ تَنَزَّلُ الْمَلَائِكَةُ وَالرُّوحُ فِيهَا بِإِذْنِ رَبِّهِمْ مِنْ كُلِّ أَمْرٍ سَلَامٌ هِيَ حَتَّى مَطْلَعِ الْفَجْرِ۔ سب کو آتی ہوگی یہ صورت، پہلی آیت کا اِنَّا أَنزَلْنَاهُ، بے شک ہم نے اتارا اس کو، کس کو؟ اس قرآن کو، اس قرآن کو ہم نے لیلۃ القدر میں اتارا۔ ایکچولی تو ہم دیکھتے ہیں تو قرآن پاک تو تقریباً 23 سال میں نازل ہوا، 22 سال 6 مہینے بنتے ہیں، یعنی آلموسٹ 22 years and 6 months بنتے ہیں، لیکن چلیے اگر آپ قمری اور دوسرے شمسی کا فرق نکال کے کہہ دیجئے 23 years لگے، तो कुरान में क्यों आता है कि इसको हमने लैलतुल कदर में नाजिल किया? तो उसकी एक बहुत सिंपल सी तौजीह ये है कि इसका आगाज इनिशिएटिव जो लिया गया ये लैलतुल कदर में हुआ। कौन सी आयतें थी? वो इस वक्त मेरे और आपके सामने है, सूरत अलक की बिल्कुल इब्तदाई आयत है। जरा इसको देखते हैं तो हम रब्त देखेंगे कि पहली बात है कि कुरान रमजान में क्यों नाजिल हुआ, बहुत बड़ी बात है। दूसरी बात हम ये देखेंगे कि किसी भी चीज़ का जो आगाज होता है, जो बिगनिंग होता है ना, कहते हैं द गुड बिगनिंग इज द गुड एंड। जब आप किसी चीज़ को बहुत अच्छे तरीके से शुरू कर लेते हैं तो इंशाल्लाह उससे आगे भी उम्मीद होती है। तो कोई चीज़ जो बुनियाद में हुई, पहली ईंट जो इस घर में लगी, वो बहुत स्ट्रांग होगी ना, वो बहुत अहम होगी। ये पांच आयात जो इस वक्त मेरे और आपके सामने हैं, बल्कि पांच नहीं है, छह हैं, ये आयात दीन इस्लाम की वो बुनियादी ब्रिक है। ब्रिक यानी आप कह सकते हैं द फाउंडेशन ऑफ इस्लाम इज स्टैंडिंग ऑन दीज वर्सेस। क्या? इकरा, पहली चीज देखिए, इकरा पढ़ो, रीड। बिस्मी, सात नाम, रब्बी का अपने रब के, कौन? अल्लज़ी, वो जिसने, खलका पैदा किया। एक स्टेज में पढ़े इकरा बिस्मी रब्बी कल्लज़ी खलक, पढ़िए अपने परवरदिगार के नाम से जिसने पैदा किया। इमेजिन कीजिए, बिल्कुल आप इस वक्त थोड़ी देर के लिए अपने आप को इस रूम से निकाल कर गारे हिरा के सो तंग से गार में ले जाए अपने आपको। एक अल्लाह का बंदा जिसको सोसाइटी वाले बहुत पसंद करते हैं। याद रखिए कि जब हमारे प्रॉफिट को नबुवत मिली थी, उससे पहले उस शहर के लोग नबी सल्लम को बहुत पसंद करते थे। ही वॉज एप्पल ऑफ द आई, सादिक और अमीन कहते हैं। खल्फुल फजूल के माहदे में अल्लाह के नबी सल्लम थर्ड पार्टी बनकर फैसला करवा चुके थे। हिजर अस्वद को नसब करने का मामला नबी सल्लम ने अपनी विजडम से किया कि बहुत बड़ी लड़ाई होने से बच गई। तो अब एक शख्स, और उसकी कौन है, आप इमेजिन कीजिए कि नबी सल्लम की उम्र मुबारक 40 ईयर, मर्दों के एतबार से और ख़ास तौर पर जो लाइफ स्पैन पिछले दौर में चलता था, तो 40 इज पीक एंड प्राइम यूथ एज। आज तो जो हम 16-17 टीन एज को यंग एज कहते हैं ना, ये बेवकूफ़ियों की उम्र होती है, वो कोई अकलमंदियों की उम्र नहीं होती। ये सारों के देखे चेहरे खिल गए। माँ बाप पहले तो उनको कहते हैं आप टीन एज, और फिर उनसे एक्सपेक्ट क्या करती है मदर, 40-50 वाली लड़की या औरत है। तो ये उम्र में बेवकूफ़ियाँ करेंगे, ये नासमझियाँ करेंगे, इन्होंने करनी है, इनको करने दीजिए, अभी इनकी उम्र ही नहीं है। जन्नत में भी आपको पता है कि मर्दों और औरतों की उम्रें 30s एंड 40s के बिटवीन होंगी। तो दिस इज़ द स्ट्रॉन्ग एज। नबी सल्लल्लाहु अलैहि वसल्लम आपकी बीवी भी है। बीवी कौन है? मक्का की सबसे खूबसूरत औरत है, मालदार भी है, बच्चे भी हैं, प्रॉफ़ सल्लल्लाहु अलैहि वसल्लम के बच्चे भी हो चुके हैं, और आप एक सक्सेसफुल ताजिर हैं। आप आज इस ह्यूस्टन शहर को सोचिए, किसी के बारे में आपको पता चले, खूबसूरत भी वो बहुत है, इज्जत भी बहुत है, बीवी भी बहुत बड़े अच्छे घर की है, खानदानी भी है, बच्चे भी। ही वॉज लिविंग हिज वेरी पीसफुल लाइफ, यानी जिसको आप कह सकते हैं कि जो जिंदगी में एक ड्रीम हो सकता है किसी का, वो आप थे। आज भी बहुत सारे मुसलमानों की जिंदगी ऐसी है कि बस जी बीवी बच्चे घर हम खुश, अपनी जिंदगी का मकसद कमाएं। लेकिन ऐसे वक्त में जिस मर्द के अंदर और स्किल्स इतनी थी कि वही आए खदीजा रजी अल्लाह तआला के सामान को जब लेकर गए, तो इतना ज्यादा अच्छा प्रॉफिट मिला कि वो आपकी शादी की वजह बनी। सबको वाकया तो याद नहीं है ना, यानी प्रोफेसर सल्लम वाज कंप्लीट विद एवरी एस्पेक्ट, हर एंगल से नबी सल्लम बहुत कामयाब थे। मत सोचिए आज के दौर में जो हम सोचते हैं कि दीन की तरफ वो लोग आएंगे जो दुनिया में नाकाम है, फेल हो जाते हैं, और जिनको कुछ नहीं आता उनको पकड़ के हिफ्ज करा दो, या कोई हैंडीकैप है तो उनको मदरसों में छोड़ो। बाज़ दफ़ा बाज़ लोग बड़े ही ज़ालिमाना किस्म के सेंटेंसेस होते हैं, लोग सोचते हैं हाँ अब कोई और कोई काम नहीं, चलो फिर इनको दीन के काम पे लगा दो। अच्छा वो हाँ फुलां के मियाँ फौत हो गए हैं, बेचारी बेवे, चलो जॉब दीन के काम करो। ऐसी एक सिस्टर थी, तो वो बड़ी अपने हिसाब से बड़ी किसी के साथ हमदर्दी कर रही थी, तो कहने लगी कि हाँ मुझे पता है कि जिनको अल्लाह बच्चे नहीं देता ना, उनसे अल्लाह बड़े दीन के काम लेता है। अब ये उनकी मोहब्बत थी या बेवकूफ़ी थी या कुछ भी कह लीजिए, लेकिन वो जो था वो होना नहीं चाहिए। ये मेरे साथ फ़ोन पे कोई डिस्कशन कर रहा था, तो अल्लाह जिनको बच्चे नहीं देता उनसे बड़े दीन के काम लेता है। तो मैंने कहा कि आंटी माजरत के साथ मैं आपको ये बताऊं कि मैं जिन लोगों के इर्द गिर्द रहती हूँ, जिनको मैं जानती हूँ, वो बच्चों वाली हैं, लेकिन बहुत ज़्यादा काम उन लोगों से कर रही हैं कि जिनके बच्चे नहीं हैं। तो ये बात मैं नहीं मानती, ये सिर्फ हमारा ख्याल है कि हम अपने घर बच्चे पाल रहे हैं ना, तो वी कैन डू एनीथिंग। अल्हम्दुलिल्लाह इस वक्त भी अल्लाह ताला ने जो हमारे पास दीन के काम करने के साथ ही रखे हुए, मेजॉरिटी ऑफ द टीम, यानी अगर आप मैं अपने प्लेटफॉर्म का नाम ले लूं तो नूरुल कुरान का जो मेजॉरिटी स्टाफ है ना, वो कौन है? मदर विद किड्स। एक बच्चा इधर बिठाया हुआ है, किधर बिठाया हुआ है, कंधों पे सवार होगा, माइक पे वो बोल रही है, गोदों में बच्चे हैं, सब काम कर रही हैं। उनके बच्चे इतने ज्यादा यूज्ड हो चुके हैं अब क्लासेस के कि गोद से पेट से बच्चा पैदा, बच्चे एक हमारी सिस्टर है तो वो माशाल्लाह 4-5-6 साल हो चुके थे उनकी शादी को, और बच्ची अभी को भी नहीं था बच्चा, तो हम सोचते थे कि इतनी अच्छा काम कर रही हैं, तो अल्लाह का शुक्र है कि चले अल्लाह ने इनको फारिग रखा हुआ है तो काम भी कर रही हैं, लेकिन अल्लाह ताला अपनी देन पे कादिर है। अभी इधर हमने लंदन कोर्स शुरू किया, हमारे साथ वो लंदन कोर्स में बहुत इन्वॉल्व भी थी, यूके में रहती हैं वो। किस्सा मुख्तसर यह है कि मुझे नहीं पता, यानी ये वो दुख सुख हो जाते हैं ना जैसे माँ बेटियों के होते हैं, तो कुछ इसी किस्म की बात है। आज से 2 साल पहले कोई मैं कहीं जाने का प्लान कर रही थी, तो दूसरी एक दो साथी हैं हमारी जो उस कोर्स में बहुत इन्वॉल्व थी, तो मैंने उनसे कुछ ऐसी कहा कि मैं मुझे कहीं जाना है दिस एंड दैट, तो आप उनका नाम मैंने लिया कि वो संभाल लेंगी, उस वक्त भी खुल के नहीं बोल रही। तो मैंने कहा क्या हुआ, कुछ ऐसी बात कहती शायद उनके लिए मुश्किल हो, मैंने तो उनके लिए कुछ मुश्किल नहीं होता आप पूछें, तो फिर मुझे कहेंगे साजा आज तक हमने आपसे एक बात छुपाई हुई है कि शी इज प्रेगनेंट, और वही डेज जो आप बता रही हूँ उसके डिलीवरी के डेज है। अल्लाह, एक तो मुझे खुशी इतनी हुई, बिल्कुल वो बच्चों और माँ बाप और बहन भाई वाला ताल्लुक है कि माशाल्लाह अल्लाह ने उम्मीद दी। फिर मैंने कहा एक दिन वल्ला ही एक दिन भी हमें एहसास नहीं हुआ हमारी ऑनलाइन क्लासेस में उनकी रूटीन में जो उनको डेली टास्क मिलता है कि शी इज प्रेगनेंट, और इतनी देर के बाद की प्रेगनेंसी हो तो आप खुद सोच सकते हैं। और अल्हम्दुलिल्लाह अल्लाह ताला नजर से बचाए, ऐसी सिस्टर्स हैं कि अगर आपको मैं उनकी शेयरिंग सुनाने लग जाऊं तो इट इज अमेजिंग कि वो डिलीवरी रूम में बैठी हुई भी अपने फोन से अपनी फाइलें भेज रही हैं और अपने काम कर रही हैं। इतना जोश, इतनी लगन कैसे आती है? इकरा बिस्मि रब्बिका से पढ़ो, अपने रब के नाम के साथ जिसने पैदा किया। कुरान का पहला लफ्ज देखिए इकरा। अब आप इसको हाईलाइट करके मैंने आपके सामने स्क्रीन पे भी इसीलिए खुलवाया कि आप लोग फील करें कि जिस दीन इस्लाम की पहली ईंट इकरा, और इकरा को अगर आप थोड़ा सा अरबी में खोलते जाइए तो ये अमर है, इंटेरोगेटिव है, हुक्म है। अल्लाह ताला कहते रीड विद द नेम ऑफ अल्लाह। जिस कौम को अल्लाह ने पहला पैगाम पढ़ने का दिखाया उस कौम का क्या शार होना चाहिए था? मुस्लिम स्लोगन शुड बी टू रीड। क्या रीड करो? अब यहां फिर एक कंट्रोवर्शियल है कि अच्छा क्या कुरान ही पढ़ते जाएं, हिफ्ज कर लें, फिर दुनिया में ना जाएं, स्कूलों में ना जाएं। अगली बात देख लीजिए, बिस्मी रब्बी का आपने रब के नाम के साथ पढ़ो। रब के नाम के साथ तो फिर हम वही कहेंगे, हम तो कुरान ही पढ़ सकते हैं। लेकिन मैं सच कहूं कि मैंने बहुत सारे लोगों को कुरान भी पढ़ते देखा लेकिन रब का नाम कोई नहीं होता अंदर। मत सोचिए कि कुरान पढ़ के भी सब रब के नाम से पढ़ रहे होते, और इसके ऑपोजिट आप साइंस पढ़ रहे हैं, आप केमिस्ट्री पढ़ रही हैं, आप फिजिक्स पढ़ रही हैं, आप बायोलॉजी पढ़ रही हैं, आप मेडिकल पढ़ रही हैं, हर वो इल्म दुनिया का जो आप हासिल कर रहे हैं, एनी फील्ड यू विल गो, कंप्यूटर साइंसेज है, न्यूक्लियर साइंस है, आप चांद पे चले जाएं, अगर वो सब पढ़ पढ़ा के सुनकर आपको अल्लाह याद आता है, सुभान अल्लाह, अल्लाह ने ये बनाया, ये सूरज को, ये चांद को, ये सितारों को देखें। और मैं खुद अपने ऊपर लेके सोचती हूँ, आप अगर मुझे अपने वापस उसी दौर में जाकर साइंस और केमिस्ट्री और बायोलॉजी पढ़नी पड़े तो मेरा नहीं ख्याल कि मैं वो फिर पढ़ सकूं, मैं तो वहां ही खड़ी हो जाऊं कि भाई कुरान कितनी आंखें खोल देता है अंदर से। ये कैसे हो सकता है कि आप ज्योग्राफी पढ़ें और आपको अल्लाह ने याद आए कि किसने ये जमीन बनाई, इसके इतने क्रस्ट हैं, इतना कुछ है, एक पत्ते के अंदर आप उसकी वो मिडरिब्स देखते हैं, आप उसमें क्लोरोफिल देखते हैं, उसमें ग्रीन देखते हैं, क्या ये कौन कर रहा है? सुबह को ऑक्सीजन देते हैं, रात को कार्बन देते हैं, ये हु इज डूइंग दिस? बिस्मि रब्बी का। यदि आप और मैं कुछ भी पढ़ें, हमारा एंड प्रोडक्ट क्या हो कि हम उस तालीम के जरिए से अल्लाह का कुर्ब हासिल करें। ये सबक आज हमें अपनी यूथ को पढ़ाना है। आज आधे लोग आप में से यंग हैं और आधे थोड़े ज्यादा यंग हैं, मैं आपको नाराज नहीं करती, यानी सारे यंग है लेकिन कुछ अर्ली यंग है तो कुछ जरा लेट यंग है, नो प्रॉब्लम, आपको नाराज करके मैंने जाना किधर है, क्योंकि अभी मैं कुछ दिन हुआ आप लोगों के साथ है। लेकिन ये सच है, मैं कहती हूँ कि सबसे ज्यादा दुनिया में अगर दुनिया के सब्जेक्ट पढ़ने का अगर हक था किसी को तो ही इज अ मुस्लिम। और कुरान और इस्लाम और हदीस और रिलीजियस नॉलेज का हक तो ऑफकोर्स इस मुसलमान को, इस्लाम पढ़ने लिखने को इंतहाई पसंद करता है। शर्त एक है कि वो एजुकेशन आपको अल्लाह से दूर ना करे। आज का प्रॉब्लम क्या है कि जो सेटअप है हमारी पूरी दुनिया में सो कजिए है, मत सोचिए कि आप और मैं यूएसए में तो हम यहाँ की बात करें या मैं यूरोप से आई हूँ या आप पाकिस्तान से या नॉर्वे से, पूरी दुनिया इस वक्त ग्लोबल विलेज बन चुकी है। आपके अपने स्कूल मुल्क में माशाल्लाह कनेड कॉलेज और क्या कहना चाहिए बीकन हाउस और इंग्लिश मॉडर्न मीडियम और फलां सारे स्कूल मौजूद हैं। आज मसला क्या है कि जो जितना दुनियावी तालीम हासिल करता जाता है वो अल्लाह से दूर हो जाता है। हर दौर का एक बुत होता है, हर दौर की एक चीज होती है, पॉइंट ऑफ डिस्ट्रैक्शन, जो लोगों को डिस्ट्रैक्ट करती है। जैसे मूसा अलैहिस्सलाम के दौर में गाय थी, बछड़ा, वो श्री वफी खुलू बिहिमुलेजल कुरान पाक में आता है कि उनके दिलों में बछड़े की मोहब्बत डाल दी गई थी, वो बछड़े को पूछते, गाय की मोहब्बत ही कह लीजिए। इसी तरह आप देखिए कि हजरत इब्राहिम अलैहिस्सलाम के दौर में वो लिटरली बुतों की शक्ल में थे जिनको उन्होंने जाके तोड़ा। आज के दौर का बुत कौन सा है? वट इज द, आप कह सकते हैं कि बुत को आप थोड़ा सा इस तरह कह लीजिए कि आज वो कौन सी चीज है जिसको लोग अल्लाह के हुक्म से ज्यादा पूछते हैं। आज का बहुत बड़ा बुत जो है ना, वो मटीरियलिज्म है, मादा। आज भी जो पढ़ते हैं बच्चे हमारे, आप खुद भी जो बच्चियां जाती हैं वो खुद इस चीज को नोट करेंगी, बहुत कम लोग अपने शौक के साथ पढ़ते हैं। पढ़ते क्यों है? प्रोफेशन के लिए, कैरियर बिल्डिंग के लिए। एम आई राइट और रॉन्ग? शौक है क्योंकि हमें कुछ पढ़ना है, कल जॉब करनी है, कल अगर हालात खराब हो गए तो क्या करेंगे। यानी शुरू से जो सेटअप दिया गया ना, वो क्या दिया गया? पढ़ो ताकि पैसे कमाओ। हालांकि पढ़ने का और पैसे कमाने का आपस में कोई ताल्लुक ही नहीं है। आज आप देखिए कि एमए किए हुए लोग हैं, जॉब नहीं मिलती। मैं से एक मेरे अपने हमारे घर में हमारे ब्रदर हैं, सारी जिंदगी वेटनरी साइंसेस पढ़ी, डॉक्टर, जिसको आप कहें कि एनिमल डॉक्टर बन सकते हैं, और आज आप मेरे हाल कई सालों से जब से हमने उसने वाली है बेहतरीन कारोबारी है, जिसमें आज तक हमने नहीं वो फील्ड देखा कि जो उन्होंने पढ़ा था। इसी तरह एक ऐसा बच्चा है कि जिसने पढ़ा कुछ और था, लेकिन जब प्रैक्टिकली मैदान में आए तो बिल्कुल उससे ऑपोजिट सब्जेक्ट्स उसको लेने पड़े। तो क्या पता चला कि हम पढ़े, हम दुनिया का पढ़े, आप डॉक्टर बने, इंजीनियर बने, आप साइंस में जाएं, लेकिन एक नियत हो। आप माँ है ना माशाल्लाह, देखिए कुछ लोग दुनिया का पढ़ते हैं और कुछ पढ़ने में मददगार हैं। सुबह आप उठती हैं, कितनी एफर्ट्स हैं एक बच्चे को पढ़ाने की, माशाल्लाह। मेरा हाल है आप तो प्रेप से पहले ही मॉन्टिसरी और डे केयर और क्या कुछ शुरू हो जाता है। अगर आप सुबह उठ के अपने बच्चे को जब तैयार करने लगती हैं न्यू बॉर्न बेबी के बाद, यानी जब कोई न्यूली स्कूल जाता है या आपका कोई टीन एजर या यूनिवर्सिटी में जाने वाला बच्चा, हर दिन ये नियत करके भेजे कि अल्लाह मैं अपने इस बच्चे को इसलिए पढ़ा रही हूँ ताकि ये इस्लाम का नाम बुलंद करे, ये सक्सेसफुल हो, ये साइंस के मैदान में आगे जाए, फिर ये कोई डिस्कवरी करे, फिर इसका नाम दुनिया में आए, फिर लोग कहें कि ही इज़ अ मुस्लिम। मेरे पास एक पिक्चर है, कहीं तस्वीरों में अगर हुआ तो आपको बाद में दिखाती हूँ। एक किसी ने वीडियो भेजी थी, दुनिया का कोई ऐसा ही जगह बनी हुई है कि जहाँ लोगों को मेडल्स दिए जाते हैं ना, एक कॉन्वोकेशन कह लीजिए, बहुत सारे लोग आ रहे हैं और गोल्ड मेडल दिए जा रहे हैं। और कैन यू बिलीव, यानी अल्लाह करे कि मैं आपको ढूंढ के भी दिखा सकी एंड पे तो दिखा दूँ, हर मेडल जो वो नाम ले रहे हैं ना, एक ही लड़का है, इतनी उसकी बियर्ड है, मुस्लिम बच्चा है, इतनी उसके गले में मेडल जितने हैं कि इतनी ज्यादा उसकी गर्दन में वो झुक गई है, और उस पर ये भी दिस। तो उसको सुन के एक अजीब सी फीलिंग आती है कि अल्लाह अगर हमारे बच्चे इतने पढ़े लिखे, इतने अकलमंद हो और इतने ज्यादा संजीदा इल्म लेने वाले हो, तो जो चीज मैं फील कर रही हूँ क्या दूसरे नहीं कर रहे होंगे। मुसलमान अपने वक्त की बड़ी कदर करता है। अल्लाह ताला ने पैगाम देकर भेजा था कि पढ़ो, और आप देखिए कि पहला सबक है कुरान का, और क्या कहा अगली आयत पे जरा देखिएगा, खलक अल इंसान मिन अलक, उसने पैदा किया इंसान को जमे हुए खून से। अलग का लफ्ज वही है जिसको उर्दू में आप कहते हैं मुअल्लक, लटका हुआ, चिपकी हुई चीज, हैंगिंग अराउंड। बच्चे के माँ के पेट के अंदर के एक मरहले की बात है कि जब बच्चा माँ की पेट की दीवार से जाके चिपका होता है, यानी इंसान को खून की एक फुटकी से पैदा किया। इकरा व रब्बुकल अकरम, पहली वही में दूसरी बार लफ्ज इकरा आ गया, पढ़ो। कब, किस तरह पढ़ो? और आपका रब बहुत इज्जत वाला है। अल्लज़ी अल्लमा बिल कलम, वो जात जिसने सिखाया कलम के साथ, सुभान अल्लाह। देखिए दुनिया की सबसे खूबसूरत किताब नाजिल हो रही है, आखिरी किताब है, इल्हामी किताब है, यानी डिवाइन मैसेज है, और उसमें बातें किसकी हो रही हैं? पढ़ो, कलम की बातें हो गई, और साथ ही कह दिया अल्लमा अल इंसान अमा अलम यालम, इंसान को वो सिखाया जो कि वो नहीं जानता था। अल्लाह ताला कहता है कि इंसान को मैंने वो सिखा दिया जो नहीं जानता था। ये क्या है? एम्ब्रियोलॉजी। पहली वही में पैदा किया इंसान को फुटकी से, ये क्या है कि इंसान की असल दिखा दी। साइंस पढ़ाई जा रही है ना, कि माँ के पेट में बच्चा किन मराहल से गुजरता है, वो अल्लाह ताला पहली वही में भेज रहा है। अगर आप इस बात को आज समझ जाए ना, तो इंशाल्लाह रमजान और कुरान, इसका जो खूबसूरत ताल्लुक है ना, फिर वो आप दूसरों को भी बता सकेंगे। और वो क्या है कि कुरान नाजिल हो रहा है रमजान में, اور رمضان میں نازل ہونے والے قرآن کا پہلا لیسن کیا ہے کہ اقرا، پڑھو، اور پڑھو بھی کیسے؟ اس رب کے نام کے ساتھ جس نے تم کو پیدا کیا، جس نے انسان کو جمے ہوئے خون سے پیدا کیا، پڑھو، بے شک تمہارا رب بڑا اکرم ہے، الذی علم بالقلم، جس نے سکھایا قلم کے ساتھ۔ میرا لے پین سے محبت کرنے کی اس سے کوئی بڑی دلیل نہیں ہو سکتی ہم مسلمانوں کے لیے کہ پہلی وحی میں قلم کا ذکر ہے۔ اور آپ شاید جانتے ہوں گے کہ دنیا میں سب سے پہلی چیز جو اللہ تعالیٰ نے پیدا کی وہ قلم تھی۔ قرآن پاک میں ایک سورت قلم ہے، تبارک کے بعد کی سورت، سورت ملک کے بعد، سورت نون بھی کہتے ہیں، سورت قلم کہتے ہیں۔ لکھنے کی اہمیت، آج جہاں اور بہت سارے ڈرا بیک آئے، وہاں لکھنا بھی ختم ہو گیا۔ پہلے صفحے کالے کر کر کے لوگ لکھتے تھے، اب ہر چیز کاپی پیسٹ کاپی پیسٹ۔ آج اگر بچے اسائنمنٹس بھی لکھتے ہیں، کی بورڈ بھی یوز کرتے ہیں، نیٹ سے بھی لکھتے ہیں، ادھر سے کاپی ادھر سے پیسٹ۔ آج آپ ذرا دو چار صفحے دے کے، ابھی یہاں جتنے سب بیٹھے ہیں تو اتنے لوگوں کو پیجز اور پین دیجئے، میں یقین سے کہہ سکتی ہوں کہ ماشاءاللہ جو زیادہ ینگ لوگ ہیں ان کی رائٹنگ یہ کم ینگ لوگوں سے اچھی ہوگی۔ ان کی رائٹنگ ہی نہیں بیچاروں کی، کیونکہ عادت نہیں رہی لکھنے کی۔ ہاتھ سے لکھنا، اور قلم جس کی میں نے ابھی جب پڑھایا لندن کورس میں سورت قلم، تو ہم نے اس پہ بڑی ڈیٹیل سے بات کی تھی، اور اس کو ریلیٹ کیا تھا ہم نے کہ کس طرح اللہ تعالیٰ نے کتنے با مقصد طریقے سے ان چیزوں کو یہاں ذکر کیا۔ تو لکھنا چاہیے، جو لوگ لکھتے نہیں ہیں نا وہ بس سمجھیے کہ ایسے ہی ہیں۔ ایک کوئی کسی امام کی بات میں نے کہیں پڑھی، تو ان کی دادی بھی تھی، تو وہ جو سن رہے تھے وہ لکھ رہے تھے، تو وہ دادی اماں جو تھی وہ صرف سن رہی تھی۔ بعد میں انہوں نے کہا آپ نے لکھا نہیں کو، تو انہوں نے آر دلائی ان کو کہ تم کیوں لکھتے ہو، مجھے تو ہر بات یاد ہے، تم مجھ سے سن لو۔ کہا سنا ہے، اب وہ بات جو انہوں نے کہی وہ انہوں نے سنا دی، تو بات ٹھیک تھی۔ دو تین دن گزر گئے، کہا ذرا دادی اماں ادھر آئیے گا، وہ اس دن کیا سنا تھا وہ بتائیے۔ تو دادی کو بھول چکا تھا۔ کہا اس لیے میں لکھتا ہوں کہ میں اپنے علم کو محفوظ کرتا ہوں۔ آپ ہمارے اسلاف میں ایک ایسے تھے کہ جو لکھ رہے تھے اور ان کا قلم ٹوٹ گیا، قلم ٹوٹ گیا لکھتے ہوئے، آپ اپنا سیکوینس نہیں ختم کرنا چاہ رہے تھے۔ یعنی آپ کو پتہ کہ جب آپ لکھنے پہ آتے ہیں تو وہ ایک موڈ ہی ہوتا ہے، پھر بیچ میں رکاوٹ نہ آئے، بولنے پہ آئیں گے تو آپ بولنے ہی لگ جاتے ہیں۔ تو انہوں نے کہا کوئی ہے جو اپنا کل ایک قلم مجھے ایک درہم یا دینار کے بدلے بھی دے دے، اتنا مہنگا، یعنی سونے کا اور یا چاندی کا سکہ، قلم کتنے کا آتا ہے، فیو پینیز کا آ سکتا تھا۔ انہوں نے کہا کہ چونکہ میں لکھنا چاہ رہا ہوں، کوئی ہے جو مجھے ایک قلم اس وقت ایک درہم یا دینار کا بھی میں لینے کو تیار ہوں۔ لوگوں نے ان کے اوپر قلموں کی بچھاڑ کر دی کہ اتنا مہنگا آپ خرید رہے ہیں تو اب ہم سے لے لیں۔ اتنا زیادہ لوگ لکھتے تھے۔ اسی طرح غالباً امام مسلم کے بارے میں آتا ہے کہ وہ جب لکھتے تھے نا، پہلے دور میں پینسلز ہوتی تھی، تو اس کے جو شارپ کر کے جو پن اس کا برادہ ہوتا تھا نا، اس کو سنبھال دیتے تھے۔ پھر جب وہ فوت ہوئے تو جس لکڑی سے اس پانی کو گرم کیا گیا تھا نا، وہ اس کے ان قلم کے برادے کی لکڑی تھی۔ یعنی وہ اتنی محبت کرتے تھے اپنی ان چیزوں کے ساتھ۔ تو اللہ تعالیٰ کہتے ہیں الذی علم بالقلم علم الانسان ما لم یعلم، اس نے انسان کو وہ سکھایا جو کہ انسان پہلے نہیں جانتا تھا۔ کل ان الانسان لیطغی، یہ پانچ آیتوں تک ہی آتا ہے، آگے موضوع بدل جاتا ہے۔